أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. آج ایک زندگی کا اصول سیکھیے کہ جب قرآن کی تلاوت چل رہی ہو اور اگر ساتھ آپ خود بھی بولنے لگ جائیں تو مان لیجئے کہ دل میں ابھی اللہ کی وہ بڑائی نہیں آئی جو آنے کا حق ہے. اس کی مثال دے دیتی ہوں کہ جیسے اس وقت میں بات کر رہی ہوں ایک ناچیز انسان, لیکن آپ میں سے کوئی جرت نہیں کر رہا کہ میرے ساتھ بات کرے یا میرے ساتھ آپ بھی بولنے لگ جائیں. اور عام طور پہ ہم اپنے ارد گرد دوسرے انسانوں کے ساتھ یہی معاملہ کرتے ہیں. قرآن کیا ہے؟ اللہ کا کلام, اور اللہ تعالیٰ ہم سے بات کرتا ہے. تو آج کے بعد کبھی بھی تلاوت کے دوران نہ بولیے. گھر میں چلتی ہے, کھانا پکاتے ہوئے آپ سنتے ہوں گے, جب کوئی بات کرنی ہے نا اس کو پوز دے لیں. ٹھیک ہے, وعدہ آپ نے آپ سے کریں وعدہ. ورنہ یاد رکھیے کہ دل میں بڑائی نہیں آئے گی, پھر وہ ایک بیک گراؤنڈ نوائز کی طرح, میوزک کی طرح یا کچھ بھی ایسے بس چل رہا ہوتا ہے. ٹھیک ہے, تو چلیے شروع کرتے ہیں اللہ تعالیٰ سے دعا کرتے ہوئے کہ اللہ تعالیٰ ہمیں ان آیات کا حق ادا کرنے کی توفیق دے. نحمدہ و نصلی علی رسولہ الکریم, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. دورہ قرآن 2025, DQ 2025. آج اس میں سے ہم اللہ تعالیٰ کی توفیق اور اس کی رحمت کے ساتھ پارہ نمبر 9 کریں گے. ہر پارہ اللہ کرے کہ ہمیں قرآن کو سمجھنے کے بھی قریب کرے, اور خاص طور پہ اس سال کے تھیم سراجم منیرہ کی روشنی میں اللہ تعالیٰ ہمیں نبی صلی اللہ علیہ وسلم کا قرب بھی عطا فرمائے. یہ بتائیے کہ ہر دن آپ کے اپنے دل میں کوئی تجسس ہوتا ہے آنے سے پہلے, کہ آپ یہ سوچتے ہیں کہ آج میں کیا سنوں گی, آج کیا نئی بات پتہ چلے گی؟ ایک عجیب سی خوشی ہے دل میں. میں اپنا بتا سکتی ہوں, میرا تو دل بھرا ہوتا ہے خوشی کے ساتھ, بھرپور, ایسے جیسے بندہ بے چین ہو رہا ہے. مہمانوں کا جیسے انتظار ہوتا ہے نا, اس طرح مجھے آپ لوگوں کا انتظار ہوتا ہے. کوئی بھی کام ہو رہا ہے, کوئی پروگرام ہو رہا ہے, آپ ذہن میں لائیے, جب تیاری ہو جاتی ہے نا پھر رکنا بہت مشکل ہوتا ہے. تو اگر ابھی یہ جذبے نہیں آ رہے نا تو اس کو بڑھانے کی کوشش کریں گے, اور انشاءاللہ اللہ سے دعا کریں گے کہ انت جل القرآن العظیم ربیع قلبی, اللہ اس قرآن عظیم کو میرے دل کی بہار بنا دے. چلیے آج بڑی محبت سے پڑھتے ہیں درود شریف. اللہم صلی علی محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللہ تعالیٰ کروڑوں رحمتیں فرمائے پیارے نبی محمد مصطفیٰ مجتبیٰ صلی اللہ علیہ وسلم پر, کہ جنہوں نے اپنی پوری زندگی لگا کر ہمیں ہدایت کا یہ چراغ بن کر دکھا دیا کہ جو جلتے ہیں وہی روشنی لاتے ہیں. پچھلے پارے میں ہم نے ایک تڑپ دیکھی تھی, جلن دیکھی تھی, دوسروں کی ہدایت کی فکر دیکھی تھی, اور یہی ایک داعی دین کا حقیقت میں راس المال ہوتا ہے. کس طریقے سے انسان پہلے جلتا ہے پھر جلاتا ہے. کسی میں اگر خود جلنے کی صلاحیت نہ ہو تو دوسرے کو کیسے جلائے گا؟ کبھی ماچس سے چولہا جلایا جاتا تھا تو ماچس جو تھی وہ گیلی ہو جاتی تھی, یا اس کے اوپر جو پارا ہوتا تھا وہ پورا نہیں چلتا تھا نا, کچھ نہ کچھ اس میں کمی بیشی ہوتی تھی تو وہ نہیں جلتا تھا. دونوں سرے جب بالکل ایک نہج میں کڑک ہوتے تھے تو پھر ہی وہ جلائے جاتے تھے. بالکل اسی طرح سے آپ یاد رکھیے کہ دعوت دینے والا اپنے دل میں اللہ کی محبت رکھتا ہے, پھر اللہ کے بندوں کی محبت رکھتا ہے. جیسے آپ کو اپنے بچوں سے پیار ہے نا, ایسے انسانوں سے پیار ہوگا نا, پھر اللہ نے چاہا تو آپ ان کے لیے کچھ کریں گے. اور یہ ہمارے پیارے نبی صلی اللہ علیہ وسلم میں کوٹ کوٹ کر بھری ہوئی تھی, کیونکہ معاشرے میں سے برائیوں کا نکالنا بھیڑوں کے چھجے میں ہاتھ ڈالنا ہوتا ہے. تو جب اس کام کو کرنے کا کوئی ارادہ رکھے تو پہلے سے سوچ لے کہ وہ یہیں سے پلٹ جائے جسے جان ہو پیاری, کیونکہ یہ ایسا رستہ ہے, یہ ایسا سفر ہے کہ جس کے اندر ایک انسان کو کئی دفعہ جان سے بھی ہاتھ دھونا پڑتا ہے. عزت بھی جاتی ہے, رشتے بھی جاتے ہیں, خاندان برادری بھی چلا جاتا ہے, और इसी तरह से कई लोग ऐसे भी होते हैं कि जो आपके पीछे हाथ धो के पड़ जाएंगे कि आप क्या हमारे पीछे लग गए हैं, क्या हो गया आपको, आप क्यों हर वक्त हमें ही टोकते हैं रोकते हैं। पहले तो आपके घरों में से ही बातें निकलेंगी, फिर होते होते ये बातें दोस्तों में फैलेंगी, फिर इसी तरह से ये खानदान बिरादरी बल्कि एक पीयर प्रेशर की सूरत अख्तियार कर जाती है। और एक इंसान सोचता है कि आखिर मैंने किसी का लिया क्या है, मैं तो किसी को कुछ कहता भी नहीं, मैं तो किसी को छेड़ती भी नहीं, फिर क्यों कोई मुझे छेड़ता है। तो याद रख लीजिए पिछले पारे को, मार का हक व बातिल में ये होता ही रहेगा। जब दाइये दीन की पुकार लगती है तो माशरे में वो लोग जो अपनी मर्जियों या फिर अपने पसंद के किसी एक दीनी वर्जन पे चल रहे होते हैं वो परेशान हो जाते हैं। उनको क्या लगता है कि शायद अब हमारी जगह कोई और ले लेगा, शायद अब हमारी बातों के ऊपर तनकीद होगी, शायद अब हमारी ख्वाहिशों के ऊपर कोई कमी बेशी होने लगेगी। और इस तरह से वो मिसफिट होते होते इस तरह की बात करते हैं। हमारे प्यारे नबी सल्लम की ज़िंदगी मोहम्मद अरबी की सूरत में जो हम पढ़ रहे हैं ये भी हमें बहुत ज़्यादा फ़ायदा दे रही है सूरत में, कि नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने जिस माहौल में रोशनी का एक चिराग बनाकर भेजा, वो जगह कोई ऐसी नहीं थी कि जहाँ ये काम करना लोगों को बहुत ही पसंद हो और लोग मज़े से हों। तो आइए देखते हैं कि प्यारे नबी सल्लम का बचपन और पिछले वाक़े से हम कंटिन्यू करेंगे। अल्लाह के नबी अपने चचा अबू तालिब के साथ एक सफ़र पे थे, वहाँ बहीरा नाम के एक शख्स ने आपको मशवरा दिया कि अपने भतीजे को वापस ले जाइए। और वापस आते हुए अबू तालिब के भी जहन में वो सब कुछ गूंज रहा था जो कि बहीरा ने कहा। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में जो पेशन गोई की थी वो भी जहन में गर्दिश कर रही थी, और नबी सल्लम के लिए खुद भी ये अपने मुल्क से बाहर निकलने का पहला इत्तफाक था। वापस हुए इस तवील सफर के दौरान आपने कुछ जो देखा था वो जहन में ताज़ा था, नक्श था, जहन में ख्याल आ रहा था। बार बार इंसान सोचता है कि ऐसा क्या हो गया, ऐसा क्यों हुआ। इंसानी फितरत की बात बता रही हूँ, तो लिहाजा आप इस पे गौर व फिक्र करते रहे। आपने बड़े बड़े रेगिस्तान देखे, ऊंचे ऊंचे पहाड़ देखे थे, फलों से लदे बाग देखे थे, कई तरह के नशेबो फराज को तय करते हुए आप इस सफर में गए थे। आज भी जब आप बाई रोड सफर करते हैं तो थोड़ी थोड़ी देर बाद मंजर पलट जाते हैं। आप इधर से जद्दा से जब मक्का की तरफ जाते हैं, बस जद्दा शहर छोड़ने की देर है, साथ ही पहाड़, फिर सूखे पहाड़, फिर सब्ज पहाड़, फिर अजीबोगरीब, हालांकि बिल्कुल बंजर से हैं लेकिन इतनी उनमें कशिश है, नजर नहीं टिकती। तो सफर के साथ बंदे की जिंदगी में बहुत ज्यादा सोचो विचार आती है, और वो जमाने के नशेबो फराज को समझते कि एक एक सेकंड में तो मंजर बदल रहा होता है। रास्ते में कई नहरें आईं, कई बस्तियां आईं, लोगों ने जो बातें की, कभी माजी और हाल की बातें हुई, आप सबको सोचते रहे। तो यहाँ एक नुक्ता लिखी है, उर्दू में कहते हैं सफर वसीला है जफर, और हमारे सलफ सालीन कहते थे कि जिसने इल्म के लिए सफर नहीं किया उसका इल्म काबिले भरोसा नहीं है। एक इल्म होता है जो आप मस्जिद और मदरसे में एक बड़े प्रोटेक्टेड माहौल में बैठ के सुनते समझते हैं, जैसे 8 साल के लिए एक बच्ची को हॉस्टल में डाल दिया गया, वो वफाक का कोर्स करती है। हकीकत है कि वो बच्ची जितने फोकस्ड है तजवीद, ग्रामर, तर्जुमा और बाकी चीज़ें सीखेगी, हदीसें याद करेगी, दूसरी बच्चियों से सकते ना करें, लेकिन उस बच्ची का एक्सपोजर नहीं होगा। हत्ता कैसी बच्चियां, कई दफा तो देखा गया कि चूंकि घर के माहौल से बाहर पलती हैं ना, तो फिर जब वो कोर्सेज कर कर आके वापस आती हैं तो उनको घरेलू काम नहीं आ रहे होते, फैमिली में वो अपसेट हो जाती हैं, छोटी छोटी बात पे उनको परेशानी होती है। तो जब बंदे का से इल्म भी हो और साथ तजुर्बा भी हो, एक्सपोजर भी हो, तो उसकी बात काबिले गौर होती है क्योंकि वो जमाने को देख रहा होता है। ये बिल्कुल ऐसे ही है कि एक दवा है, डॉक्टर ने कह दिया ये दवा है, इसको जाके कोई लगा ले, आपको याद भी नहीं रहता कौन सी दवा थी। वो खोल खोल के पर्ची में से लोग पढ़ रहे होते हैं क्या खाना था, कितनी दफा लगानी थी क्या। और एक वो दवा है जो आपने किसी को खुद लगाई या लगाते देखी तो वो याद रहती है ना। तो बहरहाल नबी सल्लम को ऐसे लोग भी मिले जो उन्हीं चीजों को पूछते थे जिनको आपकी कौम पूछती थी, ऐसे लोग भी नजर आए जो आसमानी किताबों के अहकाम पर अमल पैरा थे। और ये भी सुनने में आया कि कुछ लोग आतिश परस्ती में मगन है, यानी मजूसी थे, फायर वर्शिपर थे। ऐसे लोग भी मिले जो पत्थर की मूर्तियों के आगे बैठकर इबादत की रसूमात अदा करते थे। कभी उनके बंदे बन के बंदगी के आदाब बजा लाते थे। कुछ ने अपनी नुकेल यहूदी उलमा के हाथ में दे रखी थी, जो किताब इलाही में मन मानी तावीलें करते थे, और अपने जी से एक शरीयत घड़ी भी थी। कुछ लोग ईसाई पादरियों के इशारों पर चलते थे, जिन्होंने गैब दानी का ढोंग रचा रखा था। हाँ, इस खटाटोप अंधियारे में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम एक एक चीज़ का जायज़ा लेते, गौर व फिक्र करते, अफकार और ख्यालात का सिलसिला बन जाता, और देर तक इसी सोचो विचार में गुम रहते, इसी आलम में पड़े रहते, रह रह कर आप सोचते। और ये लिख लीजिए, जो सोचता नहीं है ना, वो कभी भी सीखता नहीं है, या सिखा तो हो सकता ही नहीं है। किताबों से पढ़ के अगर मैंने आपको सिखाना हो, तो मैं 2 घंटे से भी कम में आपको यहाँ फारिग करके चली जाऊँ, एक पारा पूरा करवा दिया करूँ। लेकिन मुशाहिदा, गौर व फिक्र, लाइफ टाइम एक्सपीरियंसेस, ये बहुत ज़रूरी होते हैं। जब आप उठें तो कोई सोच लेकर उठें, कोई आपके पास चीज़ हो, किसकी राह ठीक है, किसकी गलत है, कौन हक पर है, कौन बातिल पर है, हक कहाँ है, बंदा सोचने लगता है। आप हरम में जाते हैं तो आप नहीं देखते किसी कितनी गोरी रंगत, पतले पतले नैन नक्श, आपके साथ नमाज पढ़ती है एक सिस्टर, दूसरी तरफ देखते हैं तो स्याह रंगत, मोटे फीचर्स, किसी को आप देखते हैं तो एक जुबान बोलता है कभी दूसरा। क्या हरम में ही 2-4 घंटे गुजार कर आपकी तबीयत नहीं बदल जाती? आप अपने कल्चर में रहते हैं, आपको लगता है हम ही ठीक है, और यकीन करें, जब तक मैं पाकिस्तान में थी, अपनी जिंदगी के इब्तदाई साल हम सब ने अपने अपने होम कंट्रीज में गुजारे हैं ना, मुझे लगता था जिस सोच से मैं या मेरी फैमिली बिलोंग रखती है, बस वही जन्नत में जाएगी। नाम नहीं लूंगी, क्योंकि नाम ही तो लेने में तो मसले हैं सारे, हर एक अपना नाम ही तो छोड़ना नहीं चाहता। और मैं किसी को उस सोच के मुताबिक खुल के बता दूँ, रफुल जदैन के बगैर नमाज पढ़ते देखती थी तो मैं कहती थी ये बंदा जहन्नमी, नाउज़ु बिल्ला। हमारे अपने खानदान में कई लोग थे जो अपने हिसाब से बचपन से जो नमाज पढ़ी वो पढ़ते थे, हमारे घर में शुरू से कुरान सुनना था माशाल्लाह। तो जब मैंने अपने करीबी रिश्तों में किसी को देखना कि ये रफुल जदैन नहीं करते, ये ऊंची आमीन नहीं करते, ये तो फलां मस्जिद में जाते हैं मेरे फलां, तो मैं कहती हाय, मोहब्बत भी थी उनसे अपने प्यारे, कहती थी हाय ये फलां जो भी ये तो आग में जाएंगे क्योंकि ये रफुल जदैन नहीं करते। वो अल्लाह की सच बोल रही हूँ, हाय ये ऊंची आमीन नहीं करते, ये तो ये होगा। इतना दिमाग छोटा था उस वक्त तक, फिकी इख्तलाफात और अकीदे के इख्तलाफ का फर्क ही नहीं पता था, जो आज भी 80% पाकिस्तानी इंडियन को नहीं पता। फिकी बातों को बहस बना बना कर उन्होंने क्या क्या अकीदे के सांप बिच्छू घुले हुए हैं। एक्सपोजर मिलता है बंदे को वक्त के साथ, कुरान के साथ जहन खोलते हैं। तो नबी सल्लल्लाहु अलैहि वसल्लम को भी बहुत कम सिनी में अल्लाह ताला ने बहुत अकल दी, रोशन जमीर दिया, और आपको फिक्र थी किसी तरह मुझे हक मिल जाए, इसकी हकीकत खुल जाए, तारीकी का पर्दा चाक हो जाए और रोशनी नजर आ जाए। लड़कपन का जमाना आमतौर पर लोगों का खेल तमाशे का जमाना समझा जाता है, लेकिन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम खेल तमाशों से कोसों दूर थे। बेकार बातों और फजूल कामों से आपको कोई दिलचस्पी नहीं थी, हमेशा हक की धुन में रहते, इस फिक्र में रहते कि कोई ऐसी बात मालूम हो जाए जिसमें कोई रहनुमाई हो। ये लिखिए जुमला, आप लोग लिखते कम है, कोशिश करें लिखने की। यहाँ बैठे ना, जब 1 महीने 1.5 का सफर इंशाल्लाह आपको कम से कम एक क्लासरूम में एक अच्छा स्टूडेंट तो बना देगा। लिखने से बातें याद रहती हैं, देखने से ज्यादा लिखिए, और फिर आपका अपने हाथों का लिखा आपके दिमागों में जाएगा इंशाल्लाह ताला। तो अल्लाह के नबी को एक गाइडलाइन चाहिए थी, कोई ऐसा निशान नजर आ जाए जिससे हकीकत का सुराग लगता हो। देखिए, हमारे माँ बाप मुसलमान थे ना, शुक्र कीजिए। अगर आप और मैं भी किसी और माहौल से पलट कर कलमा पढ़ के इस्लाम में आए होते ना, तो हमें भी इस बात की अहमियत का समझ आता। आज भी कई रिवर्ट्स रोते हैं, मुझे कुछ कमी लगती थी, मुझे समझ नहीं आती थी, मैं वहाँ जाती थी देखती थी नहीं, फिर अल्लाह ने हाथ पकड़ लिया। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अपने घर वालों के साथ बाजारों में जाते, उकास, मजन्ना और जिल मजाज नाम के बाजार लगते थे, अरब के मारूफ बाजार थे, मक्का के आसपास में, जैसे छोटे से आज के दौर में आप कह दें कि माक्शे लगते हैं पेरिस में, इसी तरह वो हफ्ता बाजार, इतवार बाजार अपने मुल्कों में लगता है ना, छोटे छोटे बाजार लगते थे, मंडियां मार्केटें लगना, फिर लगते भी हुरमत के महीनों में जिनमें जंग और खून रेजी हराम थी, होती भी जंगें रुक जाती थी, इंतकाम के भड़कते हुए शोले बुझ जाते थे 3-4 महीनों में। और ये हुरमत के महीने ज़ीक़ाद, ज़िलहज, मुहर्रम और रजब था, जब इन बाजारों में हर किस्म की चीजें बिकने के लिए आती, आप आज की जबान में कह के इम्पोर्टेड स्टफ वहाँ मिलता था, बैरून मुल्क से सामान आता फरोख्त होता, اسی طرح ان بازاروں میں شعر و شاعری کی محفلیں جمتی تھیں، مقررین اپنی اپنی خطابت کے جوہر دکھاتے تھے، ہر شخص اپنے افکار اور خیالات کا برملا اظہار کرتا تھا، ہر مذہب کا آدمی اپنے عقائد کی اشاعت کرتا، ہر شخص پوری آزادی سے اپنے نظریے اور مسلک پر عمل کرتا، نہ وہاں کسی طرح کا خطرہ ہوتا، نہ کسی سے اندیشہ، ہر ایک مطمئن۔ اور یہ بات میں جان کے بول رہی ہوں، جب تک ہم سب بھی چھوٹی چھوٹی ٹولیوں میں بٹے ہوئے اپنی اپنی سوچ میں زندگی گزار رہے ہوتے تھے نا، تو سب ہم سے خوش ہوتے تھے، مطمئن تھے، جو شروع سے دیکھا وہی ٹھیک ہے، بے غم ہوتے، اور فکر یہ بھی کوئی نہیں تھی کہ کوئی کچھ کہے گا، کیونکہ حرمت کے مہینے تھے۔ آج آپ دیکھیں حرمت کے مہینے آ کے چلے جاتے ہیں، ہمیں نہیں پتہ چلتا، چھوٹی چھوٹی بات پہ لوگ جھگڑ رہے ہوتے ہیں، فیملیز کے جھگڑے، خاندانوں کے تو چلتے ہی ہیں، سیاسی بیانات بھی آتے جاتے رہتے ہیں۔ اب نبی صلی اللہ علیہ وسلم کی سب سے زیادہ جو توجہ تھی نا، وہ انسانوں پہ تھی۔ آپ ان بازاروں میں بھرے ہوئے انسانوں کو دیکھتے، طرح طرح کے لوگ، رنگ رنگ کے لوگ، جگہ جگہ کے باشندے، ہر طرف ایک چہل پہل ہوتی، ایک ہم ہمی ہوتی تھی۔ ایسے میں آپ کو لوگوں سے ملنے جلنے کا، ان کے افکار اور عقائد کو سمجھنے کا، اور ان کے قول اور عمل کو پرکھنے کا بڑا اچھا موقع مل جاتا تھا، اور یہ فیصلہ کرنے میں بھی آسانی ہوتی کہ کون راہ راست پر اور کون اس سے دور ہے۔ اسے بھی سیکھیے، آج ایک بہت بڑا پروفیشن ہے، HR بولتے ہیں اس کو، ہیومن ریسورس۔ آج بڑی بڑی کمپنی جو ہیں، پہلے HR کا بندہ ہائر کرتی ہیں۔ آپ کا اگر HR اسٹرانگ ہے نا، تو آپ بہت جلدی گرو کرتے ہیں، مارکیٹنگ کی زبان میں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم پہلے لوگوں کو دیکھتے، پرکھتے، اور پھر اس کے بعد جب آپ تنہا ہوتے، یکسوئی حاصل ہوتی، تو وہ ساری باتیں اللہ کے سامنے پیش کرتے۔ خدا کا وجود تو ہر ایک کے ذہن میں موجود تھا ہی نا، جو بات صحیح معلوم ہوتی اس کو ذہن میں رکھتے، جو غلط معلوم ہوتی اسے دور ڈالتے۔ 12 سال کی عمر سے آپ بکریاں چرانے لگے تھے، اس سے غور و فکر میں اور مدد ملی، کیونکہ بکری جو ہے نا، یہ جانوروں میں شرارتی ترین جانور ہے، جس نے بکریاں چرا لی وہ انسانوں کو بڑے آرام سے چرا لے گا، اور ہر نبی نے بکریاں چرائی ہیں، اور یہ آپ کا بڑا محبوب مشغلہ تھا۔ کچھ گھر والوں کی بکریاں ہوتی، کچھ قبیلے والوں کی ہوتی، تھوڑے سے پیسوں پہ یعنی مزدوری لیتے، اور لوگوں کی بکریوں کی ٹیک کیئر کرتے تھے۔ ان کو لے کر آپ دور ٹیلوں اور میدانوں کی طرف نکل جاتے، جہاں بکریوں کو آزادی سے چرنے کا موقع ملتا، اور آپ کی روح کو پرسکون اور پرکیف فضا میسر آتی۔ کہہ لیجئے کہ نبی صلی اللہ علیہ وسلم نیچر لور تھے، فطرت پہ نظر رکھتے تھے، خوبصورت مناظر سے خوش ہوتے تھے، کیونکہ وہاں فکر اور نظر کے لیے، غور اور تدبر کے لیے انسان کے سامنے ایک وسیع میدان ہوتا ہے۔ اللہ تعالیٰ کی یہ وسیع اور عریض کائنات ایک کتاب کی مانند انسان کے سامنے کھل جاتی ہے، آپ اس کی سیر کرتے، اس کے اشاروں کو سمجھنے کی کوشش کرتے، تو یہاں اپنے لیے عمل کا نقطہ لکھئے۔ قرآن پڑھ رہے ہیں نا، کائنات کو بھی پڑھیے، نیچر کو پڑھیے، آسمان کو دیکھیے، افلا ینظرون الی الابل کیف خلقت، الی السماء کیف رفعت، الارض کیف سطحت۔ تو غور و فکر کیجئے، بہترین کمبینیشن ہے کہ قرآن پڑھائیں تو قرآن میں ڈوب جائیں، ایک ایک لفظ کا اس میں سے اثر نکال لیں، اور کائنات میں جائیں تو ایسے لگے کہ بس کائنات کے ساتھ سنکنائز ہو گئے۔ آپ اپنی تار فون کی لیپ ٹاپ میں لگاتے ہیں نا، تو سنکنائز ہونا شروع ہو جاتا ہے، اس کا ڈیٹا اس میں اور اس کا اس میں آنے لگتا ہے۔ بندہ مومن کے اندر یہ ساری چیزیں جب فیڈ ان ہوتی ہے نا، تو اس کو اللہ کا قرب ملتا ہے۔ تو یہ تھے آپ کے لڑکپن، ارلی ٹین ایج کے دن، پھر یہاں سے جوانی شروع ہوئی، نہ کہ دوسرے لڑکوں اور جوانوں کی طرح کھیل کود تھی وہاں، نہ ہنسی مذاق، فضول باتیں، بے مقصد چیزیں، بلکہ آپ لڑکپن میں بھی بڑوں جیسی سوجھ بوجھ اور دور بینی والی زندگی بسر کر رہے تھے۔ اسی بچپن کے واقعات میں ایک واقعہ آتا ہے کہ کعبہ کی دیواریں بن رہی تھی، بچوں نے تہبند اتار کر کندھوں پہ رکھ لیے اور پتھر ڈھونے لگے، عربوں میں 70 کی کوئی زیادہ کیئر نہیں کرتے تھے لوگ، بات بات پہ برہنہ ہو جاتے تھے۔ اللہ کے نبی نے جب ان کو دیکھا، تو آپ نے اپنا تہبند اور مضبوطی سے باندھ لیا۔ چچا نے کہا، بچوں کو دیکھو، اپنے تہبند انہوں نے کندھوں پر رکھ لیے، یعنی ایزیلی کام کریں، ڈھیلے ڈھالے کپڑے پہن کر انسان ایزی فیل کرتا ہے، اب دیکھو کتنے مزے سے وہ چیزیں ڈھو رہے ہیں، آپ بھی ایسے ہی کر لیں، کندھے پہ رکھ لیں۔ مگر آپ نے اپنے چچا کے کہنے پر ایسا کرنا کیا تھا، آپ تو غیرت کے مارے بے ہوش ہو گئے، یعنی آپ نیکٹ ہونے کو برداشت نہیں کر سکتے تھے۔ اسی طرح مکہ میں رواج تھا کہ رات کو لوگ اپنے اپنے کاموں سے چھٹی کر کے جمع ہوتے، ساری رات ترب و نشاط کی محفلیں آراستہ ہوتی، راگ رنگ لاپتے لوگ۔ यानी रातों का एंटरटेनमेंट होती थी, दिलचस्प तफरीही प्रोग्राम थे, कहीं दास्तान गोई थी और कहीं किस्सा गोई थी, मज़े करते थे रातों में, क्योंकि दिन में गर्मी होती थी तो रातों में। आज भी यहाँ आप देखते हैं, आपने सफ़र किए होंगे लंबे भी, यानी रियाज से जब हम लोग मदीना आ रहे थे तो रास्ते में जब हम गाड़ियों से गुजरते दूर दूर ऐसे लगता है जैसे चिराग जल रहे हैं। तो जो हमारे होस्ट, उन्होंने बताया कि वो ये गाड़ियों की लाइट्स थोड़ी चला के ना, तो वहीं बैठ के तो वो गाबा शाबा पीने लग जाते हैं। ये अरबों का कल्चर है, जहां दिल करता है गाड़ी में से गाबा निकाला, वो नीचे चटाई बिछाई बैठ के फन करते हैं। ये काम तब भी होते थे। कोई शख्स जिसको जो फन आता था, जिसमें कमाल होता था, वही कर कराता था, लोग सारी रात बैठे रहते। ये उस दौर का कल्चर था, आपका कल्चरल शो थे ये। एक साथी ने एक बार आपको भी उभारा, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, एक रात तुम भी इस महफिल का लुत्फ उठाओ। नौजवानी का जमाना था, साथी ने ज्यादा कहा तो आपने कहा चलो ठीक है। वो आपके साथ बकरियां चराया करता था। अच्छा, आज रात मेरी बकरियां तुम देखते रहना। और फिर वही हुआ जो पीछे सुन चुके हैं, नबी की हया और नबी की गैरत। क्या आप उस तफरीही प्रोग्राम में शिरकत के लिए आबादी की तरफ चल पड़े? रास्ते में किसी घर से गीत की आवाज आ रही थी, आप ठहर कर सुनने लगे। इतनी देर में आपको इतनी ज्यादा नींद आई, ऊंग आई, वहीं सो गए। आंख खुली तो दिन चढ़ रहा था, सूरज चढ़ रहा था, गर्मी आ चुकी थी। आप साथी के पास लौट गए। साथी ने कहा सुनाओ मोहम्मद, रात कैसी गुजरी? आपने फरमाया क्या बताऊं कि जा रहा था कि रास्ते में एक जगह गीत की आवाज आई और आवाज रसीली थी, पता ही नहीं चला, मैं सो गया, तो मैं जब उठा तो सुबह हो चुकी थी। इसको असमत अंबिया कहते हैं। आज भी जिनकी रूहें फितरत के करीब होती है ना, लड़के भी लड़कियां भी, अल्लाह उनको जवानी में भी पाक रखता है। उन पे माहौल का कोई असर नहीं होता, अल्लाह की तौफीक से कह लें कि सिबगत अल्लाह की तरह फितरत का रंग बहुत पुख्ता होता है। हर दूसरी रात फिर किसी ने उकसाया, आज ना मौका जाने देना, फिर गए रास्ते में, फिर यही हुआ, और फिर वही हुआ जो पहले हुआ। 40 वर्ष की जिंदगी में सिर्फ 2 बार आपने इरादा किया और दोनों बार अल्लाह ने आपको रोक लिया। गोया कि अल्लाह तआला की जुबान से एक ऐलान था कि तेरी शान ऐसी बेकार फजूलियात से आला है। जब हम गंदी महफिल में बैठते हैं ना, तो हम अपनी इज्जत कम कर लेते हैं, हम अपने आप को छोटा कर लेते हैं। अल्लाह ताला आपसे मुझसे बेहतरीन काम ले। अपनी जवानियों को तो हम गुजार गए, अब अपने बच्चों की जवानियों की फिक्रें कीजिए। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी से ये सारे सबक सीखते सिखाते करते कराते हम इस चीज़ को अगर अपनी ज़िंदगी में ले आएं कि ये सीरत नहीं पढ़ रहे हम, ये अपनी सीरत बना रहे हैं, ये हमें अपना करेक्टर और अपना किरदार पुख्ता करना है।